رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد فوز بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات آج ہفتے کا دن اور ہفتے کا دن ہمارے ہاں حضرت مولانا محمد اشرف سلیمانی رحمہ اللہ جو ہمارے شیخ تھے ان کی شعر افاق کتاب سلوک سلیمانی سے درس ہوتا ہے اور پچھلی دفعہ ہم نے شروع کیا تھا نئے باب مراتب ذکر پہ کچھ بات ہوئی تھی کہ وقت ختم ہو گیا تھا تو آج انشاءاللہ اس کو آگے بڑھاتے ہیں حضرت فرماتے ہیں گزر چکا کہ یاد قلبی اصل ذکر ہے اور رفتہ رفتہ اپنی وسعت میں پوری زندگی کو گھیر لیتی ہے حقیقت ذکر کی سچی یافت و تحقق اور اس کی زندگی کے ریشے ریشے میں سرید کر جانے کے لیے ایک مدت چاہیے ہوتا ہے ایک عمر چاہیے کہ گوارا ہونے شیش کو رکھی ہے آج لذت درد درج ذکر کہاں بدایت ذکر اور نہایت ذکر کے درمیان بے شمار مدارج و مراتب ہیں اے برادر بے نہایت درگہیس آنکھ بروے میرسی بروے مالیس آسانی اور قرب فہم کے لیے ذاکرین کو عموماً تین درجوں میں تقسیم کر دی جاتی ہے مبتدی متوسط منتہی پڑھنا ہر درجہ اپنے اندر مدارج رکھتا ہے خصوصاً منتہی تو متعارف اصول کے بعد ذکر کے لامتناہی منازل میں سیر کنا رہتا ہے ہر لحظہ شان حسن بدلتی رہی جگر ہر آن ایک جہان دیگر دیکھتے رہے نہ گردر قطر گز زیادہ عشق از دوید نہا کہ میں بالد بخود یہ راہ چوں تاک از برید نہا یعنی یہ جو انسان کے ذکر کا سفر ہے بڑا لمبا ہے اور اس میں مسلسل تبدیلی آتی رہتی ہے پہلے مبتدی سے متوسط ہو جاتا ہے مبتدی سے مراد یہ ہے کہ جس نے ابھی ابھی کام شروع کیا ہو اور کچھ عرصہ کے بعد پھر اس کو ذکر کے ساتھ کچھ مناسبت ہو جاتی ہے تو یہ متوسط کے درجے میں آ جاتا ہے اس کے اوپر حال طاری ہونے لگتے ہیں یعنی ذکر کے ذریعے سے ذکر کی وجہ سے ان کے اوپر حال طاری ہوتا ہے تو ان حال کے طاری ہونے کی وجہ سے بڑا منفرد نظر آتے ہیں لوگوں کے اندر کبھی روتا ہے کبھی ہنستا ہے کبھی چیختا ہے کبھی کیا کرتا ہے کبھی کیا یہ اصل میں ایک سٹیج ہے متوسط کا عموماً لوگ اس سے زیادہ متاثر ہوتے ہیں یہ جو درمیانی سٹیج ہے نا کیونکہ ظاہر ہوتا ہے مطلب یہ کہ اس کا جو حال ہے تو لوگ چونکہ حقیقت کو جانتے نہیں ہیں لہٰذا وہ سمجھتے ہیں کہ شاید یہی سب سے بڑی بات ہے ہاں جی حالانکہ ایسی بات نہیں ہے آگے کی بات اور آگے کی بات ہے اور وہ ہے کہ منتہی یعنی جو اپنے نفس کو قابو کر لیتا ہے اپنے دل کو صاف کر لیتا ہے اور اپنی عقل کو فہیم بنا دیتا ہے اس کو منتہی کہتے ہیں اس کو سیر اللہ کی تکمیل بھی کہتے ہیں سیر اللہ یعنی اللہ تعالیٰ تک پہنچنے کا جو راستہ ہے اس کی تکمیل ہو جاتی ہے لیکن اس کا مطلب یہ نہیں ہوتا کہ مطلب یہ ہے کہ اس کے بعد آگے ترقی نہیں ہے اصل میں ترقی شروع ہو جاتی ہے حضرت تھانوی رحمۃ اللہ علیہ نے اس کو سمجھانے کے لیے یہ بات فرمائی ہے کہ انسان جب علم حاصل کرتا ہے طالب علم ہوتا ہے تو پڑھتا ہے آج کل ہمارے ہاں آٹھ درجے تعلیم ہوتی ہے مدرسوں میں تو آٹھ درجے کی تعلیم کے بعد ان کو دور حدیث کے بعد فراغت کا درجہ مطلب فراغت مطلب جو ہے نا وہ ہو جاتی ہے اور سمجھتے ہیں کہ فارغ التحصیل کیا کہتے ہیں فارغ التحصیل عالم ہے لیکن لوگ سمجھتے ہیں کام ختم ہو گیا حالانکہ کام اب شروع ہو گیا اب کام شروع ہو گیا مطلب یہ ہے کہ اب ان کے اندر یہ صلاحیت پیدا ہو گئی کہ اب مزید کتابوں کو دیکھ سکتا ہے کتابوں کو پڑھا سکتا ہے کتابوں کو سمجھ سکتا ہے کتابوں کو سمجھا سکتا ہے آگے اب جتنا جتنا وقت گزرتا جائے اس کے علم میں ترقی ہوتی جائے گی اور یہ مطلب ظاہر ہے عرفی عالم سے آگے حقیقی عالم تک مطلب جو ہے نا سفر کرتا رہے گا جو کبھی بھی پورا نہیں ہوتا اے اللہ بالکل یہ سلسلہ چلتا رہے گا تو یہ اسی طرح جو فارغ التحصیل والی بات ہے نا علم میں اس طرح منتہی کی بات ہوتی ہے سلوک میں یعنی سیر اللہ مکمل ہو گیا اور پھر صرف اللہ شروع ہو گیا. تو جو صرف اللہ ہے نا اس کا انتہا کوئی نہیں. ہاں جی جو صرف اللہ ہے اس کی انتہا کوئی نہیں. وہ تو انسان جتنا آگے بڑھے, ہاں جی ہر لقت اللہ سے شان حسن بدلتی رہی جگر, ہر آن ایک جہان دیگر دیکھتے رہے. مطلب مسلسل آگے بڑھو آگے بڑھو آگے بڑھو آگے. نگر دت قطع ہرگز جادئی عشقی از دوی دنہا, عشق کا راستہ جی کبھی ختم نہیں ہوتا. مبتدی کے لیے اسم کی یاد تکرار ہی ذکر ہے. مطلب یہ کہ وہ اللہ اللہ کر رہا ہے تو یہ اس کا ذکر ہے. متوسن کا دل بھی اس کے ساتھ جڑ جاتا ہے, اس وجہ سے اس پہ حال تاری ہوتا ہے. زبان پہ حال تاری نہیں ہوتے, دل پہ حال تاری ہوتا ہے. سمجھ میں آ گئی نا بات؟ جو زبان سے اللہ اللہ کر رہا ہے تو اس پہ حال تاری نہیں ہوتا, کیونکہ زبان میں ہی چیز نہیں ہے. زبان حال کو نہیں حاصل کر سکتا, لیکن جب دل میں ذکر پہنچتا ہے تو اس کے اوپر حال تاری ہوتا ہے, اور جب نفس پر بھی قابو ہو جاتا ہے تو پھر منتہی ہو جاتا ہے. سمجھ میں آ گئی نا بات؟ گویا کہ ابتدا میں زبان ہے تو یہ مبتدی ہے, پھر اس کے ساتھ دل ہے تو یہ متوسط ہے, پھر اس کے بعد سبحان اللہ نفس پہ بھی قابو اور عقل بھی سلیم. تو اس وقت پھر جو ہے نا مطلب ہے کہ یہ پھر منتہی ہوتا ہے, سیر اللہ مکمل ہو جاتا ہے. سیر اللہ مکمل ہونے کا مطلب یہ ہے کہ وہ جو 10 مقامات سلوک ہیں حضرت مجدد صاحب رحمۃ اللہ علیہ کا بقول, وہ طے ہو جاتے ہیں, جس میں تقریباً زندگی کے ہر گوشے کے اندر اصلاح کی کیفیت پیدا ہو جاتی ہے, یعنی مطلب کنٹرول آ جاتا ہے. توبہ, نیابت, اور اس کے بعد جو ہے مطلب قناعت, ریاضت, تقوی, صبر, زہد, توکل اور رعایت, تسلیم اور پھر رضا. یہ چیزیں جو ہے نا مطلب یہ کہ اپنے اپنے کام, کیونکہ ہر چیز کا اپنا ایک افیکٹ ہے. صبر کا اپنا ایک افیکٹ ہے, توکل کا اپنا ایک افیکٹ ہے, رضا کا اپنا افیکٹ ہے. تو یہ جو ہے نا یہ مقامات جب طے ہو جاتے ہیں تو ہم کہتے ہیں منتہی ہے. یہ فارغ التحصیل کی طرح اب فارغ السلوک ہو گیا, مطلب یہ کہ سلوک اس نے طے کر دیا, لیکن ابھی اس کا کام شروع ہو گیا, ابھی تو یہ چل پڑا ہے. یوں کہہ سکتے ہیں کہ وہ جو اس کے ہاتھ پاؤں بندھے ہوئے تھے وہ کھل گئے, تو ابھی چل رہا ہے. ہم مثال کے طور پر دیکھو نا, ایک شخص سے وہ کسی کمرے میں بند ہے اور وہ کوشش میں لگا ہوا ہے, کبھی ایک ہاتھ کو کھول لیتا ہے, پھر اس کے بعد دوسرے ہاتھ کو کھول دیتا ہے, پھر اپنے پیر کو کھول دیتا ہے, پھر جو ہے نا مطلب دوسرے پیر کھول دیتا ہے, پھر اپنی کمر کو کھول دیتا ہے, پھر اپنے سر کو کھول دیتا ہے. مطلب یہ ساری چیزیں جو ہے نا مطلب ہے کہ وہ کھولنے پہ لگا ہوا ہے. تو کتنا سفر تو کیا, ابھی تو سفر شروع ہی نہیں ہوا, ابھی تو سفر کی شروع کرنے کی تیاری ہو رہی ہے. اس کو کہتے ہیں سیر اللہ. ہاں جی مطلب ابھی سفر کی تیاری ہو رہی ہے, اور جس وقت یہ ساری چیزیں کھل جائیں, ساری بندھنے کھل جائیں, اب یہ چل سکتا ہے, چڑھ سکتا ہے. ہاں جی تو یہ جو ہے نا مطلب یہ کہ اب اس کا لائن شروع ہو گیا, چل رہا ہے چل رہا ہے چل رہا ہے. اب کتنا چلے, میں آپ کو اس کی ایک مثال دوں. مثال دنیاوی مثال جو ہوتے ہیں وہ سمجھ میں جلدی آ جاتی. ایک بادشاہ تھے, اس کو ایک عجیب شوق چڑھایا. اس نے اعلان کر دیا کہ میرا بادشاہت بڑی وسیع ہے, اس میں کوئی جتنے زمین گرنا چاہے تو گر سکتا ہے, بشرط یہ ہے کہ اس کے لیے فیس جمع کرنی ہوگی اتنی, وہ پڑی ہوگی ٹوپی میں امانت, اور یہ جو ہے نا مطلب یہ چلنا شروع کر لے اور مغرب تک یہ جتنی جگہ کو گیر سکتا ہے یہ اس کی ہو جائے گی. مغرب تک یہ جتنی جگہ گیر سکتا ہے, کتنا چل کے مطلب راؤنڈ لگا دے وہاں اور تک واپس پہنچے, بس اگر یہاں سے گیا اور آ گیا تو بس یہ جگہ اس کی ہو گئی. اگر اس سے آگے وہ چلا گیا پھر آ گیا تو پھر اتنی جگہ ہو گئی. مطلب ایک قسم کا یہ رول بنا دیا, کوئی بھی اس کو حاصل نہیں کر سکا. کیوں؟ ہاں جی زیادہ کے چکر میں کہ وہ چل پڑتے تھے. اب ان کا خیال یہ ہوتا تھا کہ دوپہر تک تو ہم چلیں گے نا, پھر واپس شام تک پہنچیں گے. ایک ہی بات, अब दोपहर तक जब इंसान जाते है ताजदम होता है तो तेज तेज चलता है। हाँ जी, अब दोपहर तक पहुंच गया, कुछ हैरत आया, चल थोड़ा सा और, थोड़ा सा और, थोड़ा सा और में कुछ और भी देर हो जाती। अब वापस पहुंचना है तो वापस ताजदम भी नहीं, थका हुआ है और कुछ ज्यादा भी तो किया हुआ है। नतीजतन रास्ते में या टाइम खत्म हो जाता है, गिर जाता या मर जाता, और उस जगह तक कोई भी वापस नहीं पहुंचा। नतीजतन वो जमीन वैसी की वैसी रफीस बादशाह के खजाने में जाती रही। तो इसी तरीके से ये जो मतलब मुंतही वाला रास्ता है ना, मतलब वो जो है ये खत्म तो नहीं होता। अब सिर्फ चूंकि आजिला वाली बात है तो आजिला में ये होता है ना कि इंसान बेपरवाह होते, आदमी कहते हैं बस ठीक है इतना भी काफी। आजिला में तो हज़रत मुजद्दद साहब रहमतुल्लाह अक्सर इसी के लिए बर्फ फरमाते, वही अखरोट के छिलकों के ऊपर अपने आप उसको गुम न करे, हिम्मत करे आगे बढ़े, आगे और भी है सितारों से आगे जहाँ और भी है। हाँ जी, तो ये बात है। फरमाए मुतवस्सित अमूमन कल भी ध्यान से लफा जिक्र उसके मानी की तरफ मुतवज्जे रहते हैं, मुंतही ज़ात बख्त में एक खास लताफत के साथ कलबन मशगूल रहते हैं, जिसके अदराक भी चुन चुगू और गुफ्तनी हदूद से वरल वरा है। असल तनजीह माज है, हज़रत सैयदी शेख नवरुल्लाह मरकज का शेर है, आते हो तसव्वुर में बरबर के निये रूप, इन सब से सिवा समझे तुमको तो ये ईमान है। एक होता है चीज जो आपको नजर आ रही है, एक वो जो ईमान के जरिए से गैब पर है आपकी ईमान, तो इन सब से सिवा समझे तुमको तो ईमान है। जो बरबर के रूप आ रहे वो मेरा ख्याल है, मेरा ख्याल है, जाहिर मेरा ख्याल बेशक कितने ऊंचे चला जाए लेकिन है तो महदूद, है तो महदूद, लिहाजा मैं कितना सोचूंगा, इतना सोचूंगा जितना सोचने की मुझ में मतलब ताकत है। तो एक इंसान अपने देखी हुई चीज से ज्यादा नहीं सोच सकता। मैं इसकी एक मिसाल देता हूं, खूबसूरत चेहरा, ये ईसाई लोग जो है गिरजों में फरिश्तों के मुजस्से में भी बनाते हैं, अंबिया के औलिया के भी बनाते हैं। अब फरिश्तों के जो मुजस्से में बनाते हैं तो होते इंसान की तरह है, अलबत्त सिर्फ उसके सर पर लगा देते हैं, ऐसे ही ना पर लगा देते हैं, बस वो कहते हैं फरिश्ते हैं। अब ये फरिश्तों का इनका इलादा इंसान से कोई तसव्वुर क्यों नहीं आता, क्योंकि इसने इंसान ही को देखा है जो बेहतरीन सूरत वाला है। लकद खलकना लिंसान फी अहसन तक़वीम, अल्लाह पाक ने फरमाया अलबत्ता बिलतहकीक अपने इंसान को पैदा के अच्छे सांचे में डालकर, इंसान से ज्यादा कोई खूबसूरत मखलूक नहीं है जो हम देख रहे हैं। लिहाजा शिया लोग ये बुराक की तस्वीर बनाते तो कैसे बनाते हैं, घोड़ा और चेहरा किस चीज़ का, औरत का, चले औरत का जितना खूबसूरत चेहरा बना लो लेकिन है तो वही आपकी देखी हुई चीज ना। तो ये जो है ना मतलब ये होता है कि इंसान सिर्फ और सिर्फ अपनी देखी हुई चीज के मुताबिक सोच सकता है, और अल्लाह ताला की जात वरा उल वरा है, देखने से सोचने से फिक्र कर वह सबसे आगे हैं, हम लोग नहीं जान सकते कि अल्लाह पाक, ठीक है ना। ला इलाहा इल्लल्लाह, आरिफ रूमी रहमतुल्लाह अलैह ने खूब कहा है, ए बिरू अज़वहम कालू कील मन खाकबर फरकी मनो तमसील मन, ए जो कि हमारे वहम और कील काल से आगे है, हमारा किलुकाल वहां तक नहीं पहुंच सकता, वहां हम तक नहीं पहुंच सकते, उस तक नहीं पहुंच, जो भी मैं कोई इसके बारे में सोचूं, जो इसके बारे में मिसाल जहन में लाऊं, उससे उस पे मेरी खाक हो, क्योंकि वो तेरे बारे में कहां ठीक हो सकता है। हाँ जी, कैसे हो सकता है, شیخ شیراز رحمۃ اللہ کیا عارفانہ بات کہی ہے، اے بر ترس خیال و قیاس و گوان وہم وز ہرچ گفت اند شنیدیم خواندیم۔ اے جو کہ بر ترس خیال ہے، خیال سے بھی اوپر ہے، قیاس اور وہم گمان سے بھی آگے ہے، اور جو میں نے کہا، جو میں نے سنا، جو میں نے پڑھا، ان سب سے آگے۔ اے برطرف خیال و قیاس و گمان و وہم وز ہرچ گفت اند شنیدیم و خواندیم۔ خسرو رحمۃ اللہ علیہ فرماتے ہیں، اے باز کن درمانی برما بکلید آسمانی، ہرچ اسدو گما برم بچونی، آمن بوم و تو از آن برونی۔ جو بھی میں سوچوں، جو بھی گمان کر لوں، وہ میری بات ہے، تو اس سے اوپر ہے، تو تجھ تک یہ بات نہیں پہنچ سکتی، تو از برونی، تو عذاب برونی۔ حقیقت یہی ہے کہ وہ ذات بے ہمت اور ہر کے تصور سے بالا ہے۔ بقول سعید رحمۃ اللہ علیہ، ادب سے دیکھ لیں مشتاق دور سے ان کو، مجال ہے جو نے کوئی ہم کنار کرے۔ مطلب یہ کہ دور سے اس کو دیکھ کے شوق اور شوق کے ساتھ، ادب کے ساتھ، کس کا مجال ہے کہ اس کا وصال ہو جائے، اس کو یہ ناممکن ہے۔ اب منتہی حضرات کے دھیان و توجہ حق کے متعلق یہی کہا جائے کہ یہ وجدانی و ذوقی کیفیت ہے، اور ذوقی کیفیت کا قلم متحمل بھی نہیں ہو سکتا۔ اور بقول شیخ الکل مرشد طانوی رحمۃ اللہ علیہ، اموری وجدانیاں وجدان سے ہی سمجھ آ سکتے ہیں، اور وجدان محض سننے یا پڑھنے سے پیدا نہیں ہوتا۔ اس لیے کسی نے کہا ہے، پرسید یہ کہ عاشقی چیز گفتم چما شوی بدانی۔ کسی نے پوچھا کہ عاشقی کیا ہے، فرمایا جب میرے طرح ہو جاؤ گے تو پھر جان لو گے۔ ان عاشق نے کہا جب میرے طرح ہو جاؤ گے تو جان لو گے۔ حضرت والا رحمۃ اللہ علیہ ذکر میں اصل توجہ مذکور کی طرف قرار دیتے ہیں، یہ نہ ہو تو ذکر میں انتشار ذہنی کی دور کرنے کے لیے ذاکر یعنی قلب کی طرف، اور یہ بھی نہ ہو تو ذکر کی طرف متوجہ ہونے کو تلقین فرماتے ہیں۔ تین سٹیج ہیں، اصل تو مذکور کی طرف ہے کہ آپ کو اللہ یاد ہو، آپ کو اللہ یاد ہو۔ اللہ یاد ہونا کا مطلب یہ ہے کہ اللہ تعالی کے احکامات، اس پر عمل آپ کو ایسا مستحضر ہو کہ کوئی لمحہ وہ چھوٹے نہیں۔ اس کی وجہ یہ ہے کہ جب آپ کو اللہ یاد ہوگا تو اس کی نافرمانی نہیں ہو سکے گی۔ یہ بات ہے، یہی بات حضرت عمر رضی اللہ تعالیٰ نے بڑے مختصر انداز میں فرمائی تھی کہ اصل ذکر وہ ہے جو تجھ کو گناہ سے چھڑائے، اصل ذکر وہ ہے جو تجھ کو گناہ سے چھڑائے۔ یہ بات ہے، جو گناہ سے نہ چھڑائے وہ صورت ذکر ہے، حقیقت ذکر نے، کیونکہ اس ذکر نے تمہارے قلب کو تبدیل نہیں کیا۔ دیکھیں میں آپ سے ایک بات عرض کروں، انسان کا جو قلب ہے اس کے اندر ہے قوت عازمہ، یعنی عزم کرنے کی جو قوت ہے وہ دل کے اندر ہوتی ہے۔ حضرت تانویر محمد صاحب نے بڑی عجیب بات ارشاد فرمائی کہ جوان کے اندر قوت عازمہ مضبوط ہوتی ہے، کیونکہ اس کا دل مضبوط ہوتا ہے، بڑھاپے میں یہ دونوں کمزور ہو جاتے ہیں، بڑھاپے میں دونوں یعنی روکنے کی بھی اور کرنے کی بھی دونوں کمزور ہو جاتے ہیں۔ جیسے نئی گاڑی ہوتی ہے اس کا ایکسلیٹر بھی فرسٹ کلاس اور اس کا بریک بھی فرسٹ کلاس ہوتا ہے، اور پرانی گاڑی کا ایکسلیٹر بھی دبائی جاؤ لیکن کیا ہوگا، ہاں جی صرف شور ہی زیادہ ہوگا، ہاں جی، اور یہ نا مطلب ہے کہ وہ بریک لگاؤ تو چلتی جائے گی۔ تو اس طرح مطلب یہ کہ یہ انسان جو ہے مطلب قلب کا جو قوت عازمہ ہے یہ جاندار اگر ہو تو بہت ماشاء اللہ، لیکن اب اس کا استعمال کس لیے کرنا ہے؟ اگر آپ کا دل دنیا کے محبت سے پاک ہے تو قوت عزمہ سارا کا سارا اسی کے لیے استعمال ہوگا، اللہ کے لیے۔ اور اگر قوت عظمہ اگر جو ہے نا مطلب دنیا سے بھرا ہوا ہے تو دنیا کے لیے استعمال ہوگا. اب مثال کے طور پر آپ کو غصہ آ گیا یہ نفس کی وجہ سے, لیکن آپ کا دل چاہتا ہے کہ میں اس کو روک دوں, تو آپ وقتی طور پر اس کو روک سکتے. وقتی طور پر اگر آپ کا قوت عظمہ ہے, مضبوط قوت ارادی جس کو ہم کہتے ہیں, وہ اگر ہے تو آپ اس کو مطلب روک سکتے ہیں. بے شک تکلیف کتنی ہو لیکن آپ کے اندر قدرت ہے کہ اس کو روک, تبھی تو اللہ کا حکم ہے لا یکلف اللہ نفسا الا وسعہا. اگر آپ کر نہ سکے تو پھر اللہ کا حکم بھی نہیں ہوتا, تبھی تو اللہ کا حکم ہے کہ آپ کر سکتے ہیں. ہاں البتہ مشکل پیش آئے گی, جب آپ کی تربیت ہو جاتی ہے تو نفس قابو ہو جاتا ہے. تو نفس جب قابو ہو جاتا ہے تو اب نفس اگر آپ کے ساتھ کوآپریٹ کر لے تو پھر بہت بہت آسانی ہو جائے گی, پھر تو کوئی مشکل نہیں ہوگا. تو تصوف میں یہی کیا جاتا ہے, ورنہ حکم تو سب کے لیے. مفتی جو ہے جو فتویٰ دیتا ہے وہ اس کے حساب سے دیتا ہے کہ اللہ نے حکم دیا تم کر سکتے ہو بس کرو, اور صوفی آپ کو ٹائم دیتا ہے. اس لیے ٹائم دیتا ہے کہ آپ کی ترقی تربیت کے ساتھ ہوتی جا رہی ہوتی جائے, تو پھر آپ اس قابل ہو جائیں کہ وہ آپ آسانی کے ساتھ کر سکیں. تو اب یہ جو بات میں عرض کر رہا ہوں کہ اگر انسان کا یعنی مطلب یہ ہے کہ جو قلب اگر اس کے اندر اتنی صفائی ہے کہ وہ اللہ کی محبت میں ماشاء اللہ ہوئے, اور وہ ارادہ کر لے اپنے عقل کے ذریعے سے کہ میں نے یہ کام کرنا ہے, تو وہ کر سکتا ہے کر لے گا. ان کو اخیار کہتے ہیں. اور اگر نفس کی اصلاح بھی اگر کسی کے ذریعے سے کروا دے تو ان کو ابرار کہتے ہیں. یہ دونوں باتیں ممکن ہیں. تو اس میں یہ والی بات ہے کہ پہلے صورت میں فرمایا کہ ذکر کی طرف توجہ, یعنی اصل کیا ہے مذکور کی طرف. مذکور کی طرف جب آپ کی توجہ ہوگی تو آپ مذکور کی وجہ سے گناہ نہیں کر سکیں گے, گناہ نہیں کر سکیں گے. اور اگر نہیں متوسط ہے تو پھر آپ ذاکر کی طرف, یعنی دل ذکر کر رہا ہے اس کی طرف توجہ کر لے کہ دل کا دھیان آپ کو ہو. اس کو کوفی قلب بھی کہتے ہیں. ہاں جی. اور پھر مطلب یہ ہے کہ اگر اتنا بھی نہ ہو تو پھر ذکر کی طرف دھیان ہو, تو ذکر لسان آپ اس کی طرف توجہ دیں گے, آپ کو پتہ ہو کہ کم از کم میں اللہ اللہ کر رہا ہوں. ہاں جی ابتدا میں یہی ہوتا ہے نا. ایک مکتوب میں تعریف فرماتے ذات کی طرف توجہ اصل ہے, اگر اس حالت میں معنی و الفاظ کا استعذار نہ رہے تو کوئی حرج نہیں. یہ واقعتاً بڑی عجیب بات ہے. اس کو واقعی یہ بھی ایک وجدانی چیز ہے, سمجھانا بڑا مشکل ہے کہ آپ ایک لمحے میں اللہ پاک سے سب کچھ مانگ سکتے ہیں, لیکن اگر آپ کو یہ وجدان حاصل ہو, کیونکہ اس میں الفاظ نہیں ہوتے. وقت تو الفاظ پہ لگتا ہے نا کہ یہ بھی دو یہ بھی دو یہ بھی دو یہ بھی دو یہ بھی دو, ٹھیک ہے الفاظ میں وقت لگتا ہے, لیکن اگر آپ کو وجدانی طور پر یہ کیفیت حاصل ہو تو آپ ایک آن میں اللہ پاک سے سب کچھ مانگ سکتے ہیں. ہاں جی یہ بڑا عجیب نقطہ ہے, مطلب دار ہے. اور اس سے بھی عجیب نقطہ بتاؤں, یہ اس کو حضرت مراکش کے بزرگ گزرے ہی 200 سال پہلے, تو اس نے اپنی کتاب میں یہ جو ہے نا وہ صاحب فتح, صاحب فتح کا مطلب تعریف کی. صاحب فتح کیا ہوتا ہے؟ صاحب فتح جو ہے نا مطلب اس کے لیے علم ایک نقطے میں آ جاتا ہے. مطلب یہ کہ یوں سمجھ لیجیے کہ یک دم اس کو سارا علم مستحضر. بے شک ایکسپلین کرنے میں اس کو ٹائم لگے گا, لیکن مطلب یہ ہے کہ وہ اس کو پورا علم ایک آن کی آن میں. تو یہ جو ہے نا وہ صاحب فتح ہوتا ہے. تو یہ بالکل اس قسم کی چیز ہے, وجدانی چیز ہے. مطلب یہ جیسے کہ مطلب میں نے عرض کیا نا کہ اللہ پاک سے آپ ایک آن کے آن میں سب کچھ مانگ سکتے ہیں. تو یہ جو حضرات اس قسم کے پوزیشن میں آہستہ آہستہ جاتے ہیں, ظاہر ہے مطلب یہ تو بہت آگے کی اسٹیج ہے نا, تو فوری تو کوئی نہیں پہنچ سکتا, لیکن یہ بات ہے کہ جو آگے آگے جاتا ہے تو اس کی دعا مانگنے کا جو وقت ہوتا ہے کم ہوتا جاتا ہے ضرورت کے لحاظ سے. लेकिन वो शौक और मोहब्बत की वजह से बढ़ाता जाता है। यानी उसके लिए ये नहीं होता कि मतलब वो मांगने में वक्त उसको लगे, लेकिन वो ये बातें कि वो चाहते कि अल्लाह से बातें करूँ मूसा अलैहिस्सलाम की तरह। मूसा अलैहिस्सलाम से अल्लाह पाक ने पूछा था कि तेरे हाथ में क्या है, तो मूसा अलैहिस्सलाम ने क्या जवाब दिया, मेरे हाथ में ऐसा है मैं इसके साथ क्या करता हूँ, टेक लगाता हूँ फिर बकरियाँ मतलब उसका, तो फिर ये भी और भी बहुत सारे काम करता हूँ। हालांकि इसकी ना सवाल पूछा था ना इसकी जरूरत थी, लेकिन जरूरत तो दिल की थी ना, दिमाग की थी नहीं थी, तो लिहाजा जो ना मूसा अलैहिस्सलाम बोल रहे थे। तो इसी तरीके से वो दुआ जो कर रहे होते हैं वो दुआ तो ताल्लुक के ताल्लुक माला के लिए कर रहे होते हैं। हम लोग दुआ के अंदर तक जाते हैं क्योंकि वो चीज हासिल नहीं है। आखिर आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में तो है ना कि एक आयत पे पूरी रात गुजार देते, तो क्या वो आयत उनको आती नहीं थी नऊज़ुबिल्लाह मिन ज़ालिक। हाँ जी, लेकिन वो उनके वो चूंकि अल्लाह के साथ बात करने की वजह से था ना, तो जाहिर मतलब है कि वो बढ़ाए जा रहे बढ़ाए जा रहे बढ़ाए जा रहे। तो ये जो है ना मतलब यानी गोया कि दो सूरतें बन जाए कि मतलब उसके वो जो चीज़ है रिक्वायरमेंट वो तो कम होती जाती है, लेकिन वो शौक और मोहब्बत की रिक्वायरमेंट बढ़ती जाती है, नतीजतन वो और भी ज़्यादा मशगूल होते हैं इसमें। لا اله الا الله محمد رسول الله لا اله الا الله محمد رسول الله। एक दूसरे ग्रामीण में मजीद फजात फरमाते हैं, जिक्र से असल मकसूद तो मस्कूर यानी अल्लाह का इस्तेजार है, ये ना हो तो जाकिर यानी कल्ब का, और ये भी ना हो तो बस जिक्र का। एक साहब थे गैर मुकल्लद, फिर जुबान पर अहले हदीस का लफ्ज़ नहीं आता क्योंकि अहले हदीस तो हम हैं, मतलब यानी वो यानी हदीस पर अमल करने वाले और फिका सारा हदीस पर मबनी है। गैर मुकल्लद जो किसी की तकलीद ना करता, मुझसे टाइम मांगा उसने, खुर्रम नाम था उसका, मेरे दोस्तों में भी खुर्रम थे, मैं समझा कि उन तीन खुरमों में से एक खुरम है, लिहाजा मैंने टाइम दे दिया। मतलब गलती मैंने ये की ना कि मैंने समझा कि वो फलां खुरम है तो बस उस पर जो है ना मैंने उसको टाइम दिया, हालांकि मैं इन डिस्कशंस और मुनाजिरों में शौकीन नहीं हूँ, मतलब इससे मेरा दिल बहुत तंग हो जाता है। जब मैं देखता हूँ ना कि एक आदमी चाहता नहीं है, जानना चाहता नहीं है, मानना चाहता नहीं है, उस पर वक्त लगाने की जरूरत है, उस पर तो वक्त लगाने की जरूरत है भाई, किसी ऐसे आदमी से बात करो जो मानना चाहता हो, जो जानना चाहता हो, जो तालिब हो तो उससे बात करो ना, तो तालिब के साथ बेशक आप पूरी रात बात कर ले कोई मसला नहीं, लेकिन इस किस्म का हालत से मुझे दो मिनट में थकावट शुरू हो जाती है कि भाई मैं क्या कर रहा हूँ, बिला वजह वक्त ज़ाया कर रहा हूँ। तो खैर ऐसा है कि मुझे अगर पता होता तो मैं कभी भी ना वक्त देता, वक्त दे दिया गलती से। ये ख्याबान में तुम्हारी जो खानकाह थी उसकी बात बयान से पहले, वो एक साहब आए लंबी दाढ़ी और सूट में मलबूस और सर पे कोई टोपी वगैरह नहीं, तो मैं समझ गया कि वो नहीं टिपिकल। सही समझा कि ये तो वही है, और बस मैंने कहा इन्ना लिल्लाह वा इन्ना इलैहि राजिऊन, गलती हो गई, मतलब ये है कि अब ज़्यादा टाइम ज़ाया होगा, लेकिन अब मैंने चूंकि टाइम दिया है मजबूरी, अब क्या करूँ, अब मैं अगर कहूँगा कि भाई मुझे पता नहीं था आप होते तो फिर तुम बात मुझ पे आती ना कि भाई कमाल है आपने हमें टाइम दिया, मैंने कहा अब जो हो गया हो जाए, वैसा आजम तफतवक्कल अल्लाह, फिर उसके बाद आप कुछ नहीं कर सकते। आगे मेरे सामने बैठ के इस तरह खुले अंदाज में डेस्क जैसे मेरे सामने तो और जेब से मोबाइल निकाल कर अपना रिकॉर्डर ऑन कर दिया, इसने मेरे सामने रख दिया, पूरे तैयार आ गए थे। तो हमारे पुश्तों में कहते हैं कुमें बला ने नखलासी का गड़ा गटाई वर्षा, जिस बला से मफर नो फिर गले लग जाओ उसके बैठ जाओ। तो मैंने भी अपने रिकॉर्ड तो हमारे हर वक्त होता है, रिकॉर्ड आन करके उसके सामने उसी तरह रख दिया कि आपका रिकॉर्डर भी है तो हमारे रिकॉर्डर भी, दोनों रिकॉर्डिंग करेंगे। हाँ जी, खैर अब उसने सवाल शुरू कर लिए। मैंने ढाई पोलाइट अंदाज में जितना मुझसे हो सकता था, जाहिर हम तो सिर्फ कोशिश ही कर सकते हैं, इसके अलावा हम क्या कर सकते हैं, तो ढाई पोलाइट अंदाज में उनके सवाल के जवाब दे रहा था ताकि उनको ये कहने का मौका न मिले कि हमसे सख्ती की या कोई बदतमीजी की या कोई इस तरह। तो मैंने बिल्कुल पोलाइट अंदाज में जितना जवाब मुझसे हो सकता था जवाब दे रहा था और कोशिश कर रहा था उनको ये कंसेप्ट बता रहा था कि भाई हम आपस में जोड़ लाएं, तोड़ से बचें। मुसलमान आजकल वैसे भी परेशान है आपस में इख्तलाफात को मतलब जाना वो यानी वो देना, ये मुसलमानों के फ़ायदे की बात नहीं नुकसान की बात है। मतलब इस तरह दरमियान दरमियान में मैं बातें करते जाता था ताकि उसको अगर कुछ भी थोड़ा सा ख्याल हो तो मतलब उसको समझ में आ जाए बात। लेकिन नहीं, उसी तरह बहुत ज़्यादा यानी अफिंस अंदाज में वो चल रहा था, फलाने ये कहा है, फलाने ये कहा, फलाने ये कहा, फलाने ये कहा। उसे अब तैयार हो क्या आए थे, दो आदमी थे वो, एक दूसरा आदमी जो था ना, तो उसने कहा कि हाजी इमदादुल्लाह तो वो जो है ना वो हलूल के अकायदे के आए थे। हलूल के अकीदा ये होता है कि नऊज़ु बिल्लाह में अल्लाह ताला किसी में हलूल कर ले, हलूल के अकीदे के आए थे। इन्ना लिल्लाह भी कहा आपने, कैसे हलूल के अकीदे, कहते उनकी किताब में, तो कौन सी किताब में, कहते आप तो मसलन। मैंने कहा निकालो, मेरे पास भी थी, मैंने भी साथियों से कभी निकालो कौन। उसने किताब निकाली, उसने निकाली, मैंने कहा दे दो कहाँ पर है, उसने जगह ये जगह उसमें लिखा था कि इतना जिक्र करो, इतना जिक्र करो कि आपका मस्कूर अल्लाह हो जाए। मैंने कहा तो ठीक लिखा है, इसमें हलूल कहाँ है, इसमें हलूल कहाँ है। कहते देखो जो जिक्र करने वाला अल्लाह हो जाए तो क्या कहता है। मैंने कहा मस्कूर किसको कहते हैं, कहते जो जिक्र करते हैं। मैंने कहा बस फिर मुझे मेरा कंट्रोल नहीं रहा अपने पर। मैंने कहा अच्छा तो तू मस्कूर जाकिर को कहता है, ये तुम्हारा इलम है और इतने बड़े आदमी पर एतराज़ करते हो। फिर तो मैंने उनको ऐसा ले लिया ना कि बस फिर इसके बाद मैंने कहा निकल जाओ यहाँ से, खबरदार जो यहाँ का मतलब आपने मतलब जो फिर इस तरफ देखा तुम तो इस काबिल ही नहीं हो तुम्हारे साथ बात कीजिए। इलम तो तुम्हारे इतने कि जाकिर और मस्कूर में फ़र्क नहीं कर सकते हो और बातें इतने बड़े बड़े लोग के खिलाफ करते हो। अच्छा खैर, वो दूसरा आदमी तो समझ गया कि काम हमारा ख़राब हो गया क्योंकि रिकॉर्डिंग तो हो रही थी ना सारी बात पर रिकॉर्ड हो रही थी। आज उसने मिन्नत तो शुरू कर ली कि माफ़ी चाहते हैं फिर आइंदे से। मैंने कहा नहीं, अब किसी माफ़ी की गुंजाइश नहीं, अब जाओ। मैंने आप लोगों के ऊपर अपना वक्त ज़ाया किया और मुझे इसी पर अफसोस है और बस आइंदे के लिए आप जैसे लोगों के पास मेरे के लिए मेरे पास कोई टाइम नहीं, निकल जाओ यहाँ से। खैर बार हल्को में निकाल लिया खनगाह से। फिर बाद में उन्हें टेलीफोन किया, ये गलती हो गई माफ़ी चाहते हैं, अंत में उसको अपने साथ नहीं लाऊंगा। मैंने कहा बस जो होना तब हो गया, अब तुम्हारा स्टेज ख़त्म हो गया। हाँ जी, फिर उन्हें मुझे वो सूफियों के बारे जो नहीं वो झूठी सूफी जो होते हैं, झूठी सूफी जो डब्बा पीर टाइप लोग जो होते हैं, उनके वीडियोज़ वगैरह मुझे भेजने शुरू किए, उनके बारे में आर्टिकल्स भेजने शुरू किए, देखो सूफी ऐसे होते हैं। मैंने कहा भाई हम वैसे नहीं है, हमारी बात करो, अगर हमने कोई ऐसी बात की हो तो वो बताओ, दूसरों के जिम्मेदार हम नहीं हैं, ऐसे लोग तुमसे ज़्यादा मुखालिफ हैं। हाँ जी, तो हम तो इसके ज़िम्मेदार ही नहीं हैं, वो तो ये है कि हमें अगर इसके कोई चीज़ पाई जाए तो बताओ, हम इसकी इस्लाह कर लेंगे। खैर वो मान नहीं है। मैंने कहा भाई मुझे ऐसी चीज़ें ना भेजो, नहीं मान रहे थे। मैंने फिर उनके साथ दूसरे तरीके से मैंने कहा अब भेजो, अब मुझे ज़रूरत है आपकी बातों की। कहते क्या, मैंने कहा मैंने एक फोल्डर बनाया उसका नाम मैंने रख दिया जाहिल। हाँ जी, और उसमें मैं सारी चीज़ें जमा करूँगा, फिर जाहिलों के ख़िलाफ़ मैं किताब लिखने वाला हूँ, तो इसके लिए सारा मवाद काम आएगा, अब आपसे जितना हो सकता है मुझे भेजो। उसके बाद उसने कोई चीज़ नहीं भेजी। इसको कहते टेट फॉर टेट, ऐसे को तैसा। मतलब जाहिर फिर क्या करते हैं, मतलब जाहिर सिर्फ यही करेंगे ना। तो असल बात यही है कि हम लोगों को अल्लाह पाक हिदायत अता फरमा दे। इस वक्त आलम इस्लाम के अंदर बड़े मुश्किल माहौल, मुसलमानों के ऊपर बड़ा मुश्किल वक्त है, हर जगह पर, हर जगह मुश्किल वक्त है। ऐसे हालात में क्या हम आपस में लड़के फ़ायदा उठा सकते हैं या आपस में उतहद होकर फ़ायदा उठा सकते हैं, यार इस वक्त तो आपस में लड़ दे कि यानी हम हैं कितने, अव्वल तो 16% है पूरी दुनिया में, और फिर इसके बाद भी हम मजीद तकसीम हो जाए तो ये तो कोई ढंग की बात नहीं है, फायदे की बात नहीं है। तो बहरहाल ये है कि ये बात कहाँ पर आ गई, इस वजह से जिक्र और मस्कूर वाली बात, यहाँ पर हजरत ने फरमाया कि वो जैसे मुझे हाजी साहब ने भी यही बात फरमाई होगी, इतना जिक्र करो कि मस्कूर अल्लाह हो जाए। तो बात तो सही है, मतलब देखो ना, यानी सिर्फ जुबान पे जिक्र जो है ना उस पर आओ तो आपके ऊपर असर नहीं डाल सकते, सवाब दे सकता है, लेकिन असर तब होगा जब आपके विजदान पे आ जाएगा और आपका विजदान उसके मुआफिक हो जाएगा और आप अल्लाह पाक के बारे में ही हर वक्त सोचें, यानी हर वक्त आप समझे कि जैसे मैं अल्लाह के सामने हूँ, इसको कैफियत वुज़ू कहते हैं। एक और तालिब को धारी फरमाते, नूर के तस्वर का इस्तेज़ार नहीं होता तो कोई हरज नहीं, ये मकसूद खुद नहीं है, मकसूद तो एक सुई है, तवज्जो जिक्र के वक्त दरअसल मस्कूर यानी अल्लाह तआला की तरफ हो और वरना जाकिर यानी कल्ब की तरफ हो वरना जिक्र की तरफ हो, बस ये तीन स्टेजेस हैं जो आप कर सकें, मतलब जितना कि आपकी परवाज़ है उसके मुताबिक आप काम करो। ये असल में नूर अल्लाह पाक की सिफात में से है, और ये है कि मतलब ज़ाहिर अल्लाह तो अल्लाह है, वो तो ज़ाहिर इन तमाम चीज़ों से बराबर बरा है। तो ये बात है कि सिर्फ आपको यकसुई दिलाने के लिए ये बातें की जाती है, मिसाल के तौर पर अर्श से एक नूर आ रहा है आपके दिल पर, आप कोई नहीं कर सकता, कहते भाई ना करो बस ठीक है जी, ये आपके लिए मकसूद तो नहीं है, सिर्फ एक यकसुई को हासिल करने का जरिया है। तो अगर आपको किसी और चीज़ जरिए से यकसुई हासिल हो जाए तो मकसूद तब पूरा हो गया, ज़रूरत नहीं कि आपको इस जरिए से यकसुई हासिल हो। एक मुस्तरशिद ने अपने हालात का तस्करा करते हुए लिखा, जिक्र के वक्त अक्सर हुजूर हासिल नहीं होता, इसलिए बाज़ मरतबा गुमान होता है कि इस तरह ज़ुबान से अल्लाह अल्लाह कहे जाने से क्या हासिल है, लेकिन जब कभी सुबह किसी वजह से जिक्र ना हो जाता है तो उस वक्त तक चैन नहीं आता जब तक जिक्र को पूरा न करो, इसका रंज है कि जिक्र में जो इस्तग़राक पैदा होना चाहिए बिल्कुल हासिल नहीं। ये भी असल में लोगों के कंसेप्ट हैं ना, सोचने अंदाज है। हज़रत रहमतुल्लाह अलैह ने जवाब बसवाब फरमाया, अभी तक आपकी समझ में जिक्र की हकीकत नहीं आई, इससे मकसूद मोहब्बत इलाही की तरक्की है, इस्तग़राक और हुज़ूर दो अलग अलग चीज़ें हैं। इस्तग़राक तो इसका नाम है कि इंसान का शऊर बातिल हो जाए बवजह शिद्दत इन्हिमाक के, तो ये मतलूब ममदूह नहीं, अलबत्त हुज़ूर मतलूब और ममदूह है, वह उसका नाम है कि फिर जुमल जिक्र में मस्कूर इन अल्लाह तआला का इस्तेज़ार हो या कल्ब की तरफ तवज्जो या खुद जिक्र की तरफ ध्यान हो, इनमें जो बात जिस वक्त हो जितनी हासिल हो जाए वो शुक्र के काबिल है, क्योंकि वह अता इलाही है, इख्तियारी नहीं है। देखिए मैं आपको एक बात अर्ज़ करूँ, असबाब जो होते हैं, ये बहुत अहम बात है भाई, नोट करने वाले नोट करें, असबाब जो होते हैं ना असबाब, ये इसकी मिसाल कांसों की तरह बर्तनों की तरह, हम जब कभी इसबाब इख्तियार करते हैं तो उसका मतलब है कि हमने अल्लाह ताला की तरह हमने अपना कासा फैला दिया कि इसके अंदर खैर डाल दे, यानी वो चीज़ डाल दे जो हम चाहते हैं, ये जो है ना मतलब है कि ये बात है। तो इसी तरीके से मतलब ये है कि हम जो जिक्र करते हैं ये भी एक सबब है अल्लाह ताला की मोहब्बत को हासिल करने का, अल्लाह की मोहब्बत को हासिल करने का एक सबब है। अब सबब आपने इख्तियार कर लिया, लेकिन मुसब्बिबल असबाब जो है वो देने वाला तो ही है, तेरे अख्तियार में नहीं, तेरे अख्तियार में जिक्र है लेकिन उसका जो नतीजा है यानी अल्लाह की मोहब्बत को हासिल करना और ये विजदान हासिल करना, यह आपके अख्तियार में नहीं है, ये देगा अल्लाह ताला देगा। अब आपने जो असबाब इख्तियार करना शुरू किया, जिक्र करना शुरू किया, तो आपने गोया कि अपना अपनी झोली फैला दी अल्लाह ताला के सामने कि इसमें अल्लाह ताला वो चीज़ डाल ले जो आप चाहते हैं। तो हज़रत ने जो ये फरमाया, क्योंकि वह अता इलाही है इख्तियारी नहीं, मतलब वो अल्लाह ताला की अता है, जब भी अल्लाह पाक देना चाहेंगे तो दे देंगे, इस वजह से देर सवेर अल्लाह पाक के मंशा के मुताबिक होती है। कभी बहुत ज़्यादा इस चीज़ के ऊपर मेहनत कराते ताकि आपको अच्छी तरह गोए कि इसकी तलब हो जाए और आप इसकी अहमियत महसूस कर ले, अगर फ़ौरन हासिल हो जाए यकीन जानिए इंसान को कदर नहीं होती, अगर इंसान और अल्लाह दे सकते हैं फ़ौरन भी दे सकता है लेकिन फिर कदर नहीं होती, तो बाज़ दफ़ा वो रुला रुला के देते हैं, रुला रुला के देते हैं, मतलब ये कि आप कोशिश कर रहे हैं कामयाब नहीं हो, कोशिश कर रहे हैं कामयाब नहीं हो, कोशिश कर रहे हैं नाकाम। हाँ अलबत्ता अल्लाह पाक चूँकि तमाम चीज़ों को हमसे ज़्यादा जानता है और मेहरबान भी हम पर हमसे ज़्यादा है, लिहाजा दरमियान दरमियान में थोड़ा थोड़ा देते ताकि दिल टूटे नहीं, दिल टूटे नहीं, लेकिन वो बिल्कुल सारी चीज़ें नहीं देता, उसकी वजह कि अगर फौरन दे दे तो फिर वो कदर ही ना हो। तो इस तरीके से इंसान बाज़ दफ़ा मायूस होता है, कोशिश करते लेकिन वो कहते हैं जी मुझे नहीं होता, हालांकि बाज़ दफ़ा लबेबाम चंद कदम रह चुके होते हैं, बस ज़रा और मेहनत कर लो और वो चीज़ होती है। लेकिन इंसान को शैतान डराता है कि नहीं तू नहीं हासिल कर, तू नहीं हासिल कर, तू नहीं हासिल कर, तू नहीं हासिल कर सकता, हाँ जी, लिहाजा वो दूर हो जाता है बाज़ दफ़ा, हालांकि ऐसा कुछ नहीं है। ये बाद लोग ये कल्बी जिक्र जो जिनको हम देते हैं ना, तो हमारे लिए सबसे ज़्यादा मुश्किल मरहला यही होता है कि वो लोगों का ज़रा मतलब संभाले रखना कि मायूस ना हो, वरना देने वाले तो ज़्यादा अल्लाह तआला की हम तो नहीं दे रहे हैं, हम तो सिर्फ बस उनको ज़रा ये डर दे रहे होते हैं कि भाई अब हो जाएगा हो जाएगा हो जाएगा। तो बहुत लोग बाज़ दफ़ा आते जी नहीं होता नहीं होता नहीं होता जी नहीं होता नहीं होता नहीं होता, हम बताते हैं नहीं हो जाएगा हो जाएगा, और फिर जब अचानक हो जाता है तो हैरान के हैरान रह जाते, फिर हैरान रह जाते कि क्या हो गया कैसे हुआ। तो फिर हम कहते हैं भैया हम यही तो कहते हैं देने वाले ज़ात तो अल्लाह की है, कभी इतना जल्दी देते हैं कि आदमी हैरान हो जाता है और कभी खूब मेहनत कराते हैं, और ये तश्कील पर अल्लाह ताला की अपनी होती है, हर शख्स की अपनी अपनी अल्लाह ताला का अपने साथ हर शख्स का अपना अपना ताल्लुक है। वह एक खातून थी, वो मुझसे बैत हो गई, 65 साल की उम्र थी, बड़े ही ज़्यादा मॉडर्न अल्ट्रा मॉडर्न सोसाइटी से ताल्लुक़ रखती थी, घर में हर वक्त टीवी चलता था। बैत हो गई, जब बैत हो गई तो मुझसे पूछा कि शाह साहब टीवी के बारे में आपका क्या ख्याल है, ज़ाहिर पूरी ज़िंदगी उनकी ऐसी गुजरी तो मैंने वही जवाब दिया जो मैंने खुद हजरत से पूछा था, मैंने हजरत से बिल्कुल यही सवाल किया था कि हजरत टीवी के बारे में आपका क्या ख्याल है, क्या हुक्म है, फरमाया मैं तो नहीं देखता, सिर्फ ये फरमाया मैं तो नहीं देखता। तो मैंने भी उसको कहा, मैंने कहा मैं तो नहीं देखता, वो होशियार खातून थी, उसको फौरन समझ आ गई कि बात क्या कर रहे हैं, मुझे कहते क्या हम टीवी नहीं देखेंगे तो फिर क्या करेंगे। ये उनकी वही गुज़श्ता ज़िंदगी का रिफ्लेक्शन, फिर हम क्या करेंगे, मैंने कहा जिक्र करेंगे, निका क्या हर वक्त हम जिक्र कर सकेंगे, मैंने कहा इंशाल्लाह। बस ये बात हमारी और की दरमियान हो गई, फिर मैंने उसको 40 दिन का जिक्र दिया, वही 300-200 वाला, ये काफ़ी पुराना जिक्र है हमारा। तो ये जिक्र जब दिया तो जिसके बाद 40 दिन के बाद फिर ख्वातीन को मैं अक्सर कल्बी जिक्र देता हूँ, मर्दों को ज़रा जहरी जिक्र देता हूँ क्योंकि मर्दों का कल्बी जिक्र इतना जल्दी नहीं होता, तो उनकी तैयारी करनी पड़ती। तो ये है कि मैंने उनको जैसे कल्बी जिक्र उसी वक्त शुरू हो गया, बस फिर उसका माशाल्लाह हर वक्त जिक्र ही होता, क्योंकि कल्बी जिक्र तो हर वक्त होता है ना, मतलब जिसका भी हो जाए। तो मकसद ये है कि अल्लाह पाक ने बस उसको नवाज दिया। अब देखो बस के साथ ऐसा होता है, बस के साथ ऐसा होता है, खवातीन के साथ ये मेहरबानी नस्बता ज़्यादा है कि वो जो है ना मतलब उनके कल्बी जिक्र बहुत जल्दी शुरू होता है, लेकिन बर्दाश्त की कुत भी उनमें कम होती है तो उनके लिए पर बड़ा संभाल संभाल के उनको चलाना होता है। लेकिन यह है कि होता उनके मतलब यानी वो शुरू उनका जल्दी हो जाता है, और मर्दों का ये होता है कि बर्दाश्त इनकी होती है लेकिन यह कि ज़रा वक़्त लेते हैं। ला इलाहा इल्लल्लाह, इन्हीं के एक दूसरे अरीज़े में बाज़ सूरतों में लफ्ज़ अल्लाह के अलफ़ की अदायगी में दिक्कत और बाज़ दिगर मुश्किलात का तज़किरा किया, तो हज़रत ने फरमाया आप इन मुश्किलात और दिक्कतों की परवाह न कीजिए, न ज़िक्र के अंदर इन लफ्ज़ों पर ध्यान दीजिए, आप मस्कूर इन अल्लाह ताला का तसव्वुर करें, बशिकली नूर खा कल में लफ्ज़ अल्लाह का नूरानी लफ्ज़ तसव्वुर तलफ़ुज़ अपने कोश भर सही हो, फिर जो कुछ अदा होता है वो सही है, उसकी वजह कि उसमें वो इस्तेज़ार असल है, अल्फाज असल नहीं है। यही सवाल हज़रत तानवी रूप से भी किया गया था, ने फरमाया कि इसमें तजवीद की कवायद नहीं है, उसकी वजह यह है कि ये इसमें मकसूद अल्फाज है ही नहीं। देखो एक होता है تلاوت قرآن، ایک ہوتے تدبر فی القرآن، تو تدبر فی القرآن میں تجوید ہوتا ہے، اس میں تو مطلب ظاہر ہے آپ نے تو قرآن کے معنی پہ غور کرنا ہے نا، قرآن کے اندر جو کچھ ہے اس پہ غور کرنا ہے. تو اسی طریقے سے یہ جو ذکر ہے قلبی اور یا لسانی ذکر جہری جو ہے، اس میں الفاظ کی ادائیگی نہیں، جیسے مت کتنا اونچا ہونا چاہیے، جیسے ہم کہتے ہیں اللہ اللہ، اب کوئی قاری میرے ساتھ بیٹھو یہ کیا کہا آپ نے، یہ اس طرح اتنا مت، یہ کیا، یہ کہتے ہیں کہ بھائی میں مت کے لیے تھوڑا کر رہا ہوں، میں تو اللہ پاک کے تصور کے لیے کر رہا ہوں. ہاں جی، مطلب اس کے لیے تو ہے نہیں. تو یہ مطلب یہ بات ہے کہ حضرت نے فرمایا، مسترشد موصوف نے استفسار کیا حق تعالیٰ کی ذات تو ورہ ورہ ہے، پھر ذکر کے وقت ذات کا تصور کس طرح کیا جائے؟ حضرت نے رحمت اللہ فرمایا، تصور ذات کا نہیں ہوتا، اس کی صفات کا ہوتا ہے. اللہ تعالیٰ کے اسماء حسنہ کا تصور کیجئے، نورانیت کا تصور بھی اس کی صفت ہی کا تصور ہے. اگر کسی سال کوئی کیفیت مسترشد کی زبان و دل کے اشتراک کے ساتھ متوجہ بھاگ کو کر ذکر کر سکے تو نور اللہ نور ہے، کہ اس طرح جملہ افراد ذکر، ذکر لسانی، توجہ قلبی، استعداد ربانی مشتبہ ہو جائیں گے. مراد یہ ہے کہ زبان، الفاظ، ذکر، معنی کے استعداد کے ساتھ اس طرح ادا کرے جس وقت لفظ ذکر زبان سے ادا ہو، اس وقت زبان و قلب کا اشتراک کو ایک جائی ایسی ہو کہ وہی لفظ دل سے بھی سن رہا ہو، اور دائی کی وقت دیان ذات الہی کی طرف ہو. ایک ہی وقت میں مختلف باتوں کا اجتماع ایک مثال سے سمجھ میں آ سکتا ہے. استاذ کی فرمائش پر جب کوئی متعلم قرآن کریم کے ترجمہ الفاظ کی ادائیگی کے ساتھ سنا رہا ہو تو ایک ہی وقت میں اسے چند باتوں کا خیال ہوتا ہے، معلم کی موجودگی اور اس کی رویت و سماعت کا استدار، تلفظ کا صحیح ادا کرنا، اور معنی کی طرف دھیان کی ترجمہ میں غلطی نہ ہو جائے. اس کے علاوہ یہ بھی ذہن میں ہوتا ہے کہ اگر قرأت ترجمہ درست ہوا تو استاذ خوش ہو کر انعام سے نوازے گا، اور غلطی ہو جانے پر استاذ کی ناراضگی و سزا کا ڈر ہوتا ہے. اس طرح اگر سالک قربت و میت و رویت و سماعت رحمانی کے استدار، اجابت و قبولیت الہی کی یقین و اذعان، اور رضا و عطا ربانی کی طلب و امید میں محبت و شوق میں ڈوب کر اللہ تعالیٰ کا حق اور فرض ابدیت سمجھ کر رغبتاً و رحبتاً، ایماناً و احتساباً ذکر لسانی قلب کے اشتراک کو دھیان کے ساتھ کرتا رہے گا تو یقین اللہ تعالیٰ ذکر کے برکات سے اس کے سینوں قلب کے پرنوار اور اس کے اعضاء و جوارح کو احکام کا تابع و منقاد بنا دے گا. آخرت میں انعامات اور زبان الہیہ کا اصول تو ایک ہی موقع رہے گا، یہ مقصود اصلاً وہی ہے. اس دنیا میں بھی یہ وہی والی بات ہے، وہ جیسے میں نے عرض کیا نا کہ ایک ہی وقت میں، یعنی مطلب آن کے آن میں سب کچھ آپ جو مانگ رہے ہیں، تو گویا کہ اسی طرح بات چاہ رہی ہے نا کہ ساری چیزیں آپ کو ایک ہی وقت میں مستحضر ہوتی ہیں، اور اس میں سے کوئی بھی بات اگر کوئی آپ سے پوچھے تو آپ جواب دیں گے. آپ اس کو بتانے میں وقت لیں گے لیکن موجود ہونے میں وقت کوئی نہیں لے گا. اچھا، تابع آخرت میں انعامات اور رضوان الہی کا یقین حاصل تو یقین ہو کر رہے گا کہ مقصود اصل وہی ہے. اس دنیا میں بھی اللہ چاہے تو عطائے ربانی کا نظارہ اپنے اندر کل عین مشاہد ہو جائے گا. توحید خالص، اتباع نبوت عظمہ اور ابدیت و عبودیت کاملہ، مقامات علی، اخلاق فاضلہ، حیات طیبہ، استقامت الحق، فراست ایمانی، بصیرت قلبی، عقائد دینی، حلاوت و یقین اور اعمال صالح کے ساتھ دلی و طبعی مناسبت و محبت و خشیت وغیرہ، انعامات کی ایسی دولت نصیب ہوگی جس کے سامنے ہفت اقلیم کی سلطنت گرد کی حیثیت نہیں رکھتی. انہی باطنی انعامات سے مالا مال ایک مرد درویش، سبحان اللہ کیا محبت سے فرما رہے ہیں، ایک مرد سیدنا عبد القادر جیلانی رحمہ اللہ نے اپنے کیفیت باطنی کا ایک ہلکا سا نقشہ پیش کرتے ہوئے کہا تھا، چو چتر سنجری رخ بختم سیاہ باد، در دل بود اگر حوس ملک سنجری، زنگاہ کی آفتم خبر از ملکی نیم شب، من ملکی نیم روز، بیک جو نمی خرم. یہ اصل میں حضرت شیخ عبد القادر جیلانی کو اس وقت کے جو حاکم تھے ان کے علاقے کے، ان نے ایک جاگیر ان کو بخش کر لکھ دی کہ یہ جاگیر آپ کی خدمت میں پیش کر رہا ہوں تاکہ آپ کے خانقاہ کے اخراجات کی کفالت اس سے ہو سکے. تو حضرت اس کے جواب میں یہ جو ہے نا وہ اشعار بھیج دیے کہ ترجمہ سنیں، فرمایا کہ تیرے جو ہے مطلب چھتری جو ہے اس کی طرح میرا بخت سیاہ پڑ جائے، ہاں جی، اگر میرے دل میں ذرہ بر بھی تیرے ملک سنجر کا کوئی حوث ہو، تیرے ملک سنجر کا ذرہ بر بھی اس کا کوئی حوث ہو، زنگاہ کیافتم خبر از نل ملک نیم شب، چونکہ وہ ملک نیمروز تھا جس کا جاگیر دے رہے تھے, تو اس کے حساب سے فرمایا جس وقت جس دم سے میں نے ملک کی نیم شب, مطلب یہ ہے کہ وہ جو رات کے تاریکی میں اللہ پاک سے مانگنے والی جو چیز میں نے پائی ہے, اس کی خبر جو پائی ہے, من ملک نیم روز بیک جو نمی خرم, تو ملک نیم روز کو میں ایک جو کے بدلے میں بھی خریدنا نہیں چاہتا. کیا عجیب مطلب جو ہے نا وہ بات ہے. ایسے لوگ ہوتے ہیں جن کا تعلق اللہ کے ساتھ ایسا مضبوط ہوتا ہے, وہ پھر ان چیزوں کی پرواہ نہیں کرتے ہیں. اس کے علاوہ حکمت الہیہ نے اگر مناسب سمجھا تو علوم و معارف احسانی و دقائق تشریعیہ حقائق کونیہ کا قلب پر ایسا ورود القاء ہوگا جس کے متعلق حضرت عارف رومی نے فرمایا ہے, بینی اندر خود علومی انبیاء بے کتاب و بے معید و وسطا. اپنے اندر دیکھو گے علومی انبیاء کو ایسا بغیر کتاب کے, بغیر کسی مدرسے کے, بغیر کسی استاد کے, وہ چیزیں اللہ پاک ایسی بھیجیں گے. حضرت نور لامرکدو ایک طالب کو انہی علامات الہیہ کے متعلق تحریر فرماتے ہیں, جو کچھ اللہ تعالیٰ سے ملا اس کا شکر ادا کیا, جو اب تک نہیں ملا اللہ تعالیٰ سے امید رکھنا چاہیے کہ مناسب موقع پر اپنے فضل و کرم سے عطا فرمائیں گے. جس قدر حضور بھی نصیب ہو شکر کے قابل ہے. یہ علوم و اسرار کتاب و سنت کے مطابق ہو تو بہتر ہے, اگر مطابق نہ ہو تو قابل رد ہے. انہی کو ایک دوسرے ہاتھ میں لکھ دیں, دائم حضوری بھی انشاءاللہ کبھی حاصل ہوگی, لیکن اس وقت جو کچھ حاصل ہو جاتی ہے شکرے کی قابل ہے, شکریہ سے نعمت کی زیادتی ہوتی ہے. ایک اور طالب گدا فرماتے, ان کی طرف ثمرات زیادہ توجہ کی ضرورت نہیں اور نہ اس کے لیے تشویش خاطر کی ضرورت ہے, ہر چیز اپنے وقت پر حسب استعداد اللہ تعالیٰ عطا فرمائے گی. الحمدللہ ثم الحمدللہ, اللہ پاک نے دو لفظ مجھے عطا فرمائے جس سے ساری چیزیں الحمدللہ خود بخود ماشاء اللہ آسانی کے ساتھ مل سکتی. وہ کیا ہے نمبر, صرف دو باتیں, صرف دو باتیں, اللہ تعالیٰ ہم کو ہم سے زیادہ جانتے ہیں, اللہ تعالیٰ ہم کو ہم سے زیادہ جانتے ہیں, اور اللہ تعالیٰ ہم پر ہم سے زیادہ مہربان ہے. قسم خدا کی بالکل یہی بات ہے, اللہ تعالیٰ ہم پر ہم سے زیادہ مہربان ہے, اللہ تعالیٰ ہم کو ہم سے زیادہ جانتے ہیں. مجھے بتاؤ پھر فکر کرنی چاہیے, فکر اعمال کی کرنی چاہیے, فکر ان کی نہیں کرنی چاہیے. میں حیرت کی بات مطلب میں کرتا ہوں, ایک شریف آدمی, انسان شریف آدمی, آپ اس کی کچھ خدمت کریں گے کیا وہ آپ کو اس کا صلہ نہیں دیں گے؟ انسان کی بات کر رہا ہوں. تو اللہ نے جس نے ان تمام شریفوں کو بنایا ہے اس کا معاملہ کیسا ہوگا؟ یہ کیسے ہو سکتا ہے؟ تم اس کے لیے کرو, اس کے لیے, یہ شرط یہ ہے, اس کے لیے, کوئی اور چیز نہ ہو درمیان میں, کیونکہ وہ آپ کی طرف سے مسئلہ ہوگا, صرف اس کے لیے کرو. پھر یہ تصور بھی نہیں ہو سکتا کہ وہ جو اس کا صلہ ہے وہ آپ کو نہ دے, بلکہ اس پر زیادہ دیں گے, کئی گنا زیادہ دیں گے, آپ کے تصور سے زیادہ دیں گے, آپ جتنا تصور کر سکتے اس سے زیادہ دیں گے. ہاں یہ والی بات ہے. اللہ جل شانہ کے بارے میں یہ خیال لانا کہ میں نے کچھ کیا اور اللہ پاک نے نہیں دیا, انتہائی درجے کی کمینگی, حساست اور بدزنی ہے, انتہائی درجے کی. یہ کبھی بھی نہیں ہو سکتا کہ آپ کچھ کریں گے اور اللہ پاک اس کا آپ کو نہیں دیں گے. حضرت تانوی مصحف بھی ایک شعر اس موقع پہ پڑھا کرتے تھے. ہاں فرمایا تھا کہ ان کی الطاف شہیدی تو ہے مائل سب پر, ان کے الطاف شہیدی تو ہیں مائل سب پر, تجھ سے کیا بیرتا گر تو کسی قابل ہوتا. یعنی گڑبڑے تو تجھ میں ہے, گڑبڑے تو تجھ میں ہے, وہ تو کبھی بھی کمی نہیں کرتا, وہ اپنا ہاتھ ہمیشہ اوپر رکھتا ہے. اس کے لیے حدیث قدسی موجود ہے اور کافی ہے, وہ یہ کہ اللہ پاک فرماتے ہیں کہ جو بندہ میری طرف ایک بالش لاتا ہے میں اس کی رحمت, اس کی طرف دو بالش جاتی ہے. الفاظ رحمت کے نہیں ہیں, الفاظ کچھ اور ہیں, لیکن بہرحال میں اس لیے کرتا ہوں کہ باہر دیں ذرا تشریح کرنا مشکل ہو جائے گا. ہاں جی, اور جو ہے نا مطلب ہے کہ جو میری طرف ایک ہاتھ آتا ہے میری رحمت اس کی طرف دو ہاتھ جاتی ہے, اور جو میری طرف چل کے آتا ہے میری رحمت اس کی طرف دوڑ کے جاتی ہے. پھر اللہ تعالیٰ خود فرماتے ہیں, تو اللہ تعالیٰ کی ہر بات سچی ہے, اللہ تعالیٰ کی ہر بات سچی ہے. تو یہ کبھی بھی نہیں ہو سکتا کہ تو کچھ کرے گا اور ادھر سے کچھ نہیں ملے گا, یہ ناممکن ہے. کم از کم اپنی زندگی میں تو الحمدللہ ثم الحمدللہ الحمدللہ، یہ بالکل مشاہد والی بات ہے کہ ہم خراب کرتے ہیں اللہ اس کو درست کرتے ہیں، ہم گڑبڑ کرتے ہیں اللہ اس کو ٹھیک کرتا ہے. ہاں جی، یہ والی بات ہے. یہ نہیں ہو سکتا کہ ہم ٹھیک کر رہے ہیں اللہ تعالیٰ اس کو بگاڑے، نعوذ باللہ من ذلک، یہ نہیں ہو سکتا. بگاڑنے والی چیز ایک شیطان ہے، دوسرا نفس ہے. اس کے علاوہ مطلب جانا کوئی نہیں ہے. تو اس وجہ سے میں اس لیے عرض کروں گا کہ ہمیں ان چیزوں پہ محنت کرنی ہے. دینے والی ذات اللہ کی ہے، اس کے ساتھ ہمیشہ اچھی امید رکھو. انا عند ظن عبدی بھی، میں بندے کے گمان کے ساتھ وہ جو میرے ساتھ رکھتا ہے. لہٰذا ہمارا فائدہ ہی اسی میں ہے کہ ہم اللہ کے ساتھ اچھی امید رکھیں. مجھے بتاؤ، ایک شخص ہے جو اس کو خلافت کی تمنا ہے، مجھے خلافت دی جائے، اور اس کے لیے وہ روز انتظار کرتا ہے، اپنے احوال پیش کرتا ہے کہ کبھی بس انتظار کرتا ہے اس کے بعد مل جائے گا، پھر وہ اس کے بارے میں کوئی اور بات آتی کہتے ہو یہ کیا ہو گیا، مسئلہ ہو گیا، کمال ہو گیا، خالی ہو گیا، تیر خالی چلا گیا. ہاں جی، تو مجھے بتاؤ اس کو کتنے خلافتیں ملنی چاہیے. بھائی وہ تو اللہ کے لیے کام ہی نہیں کر رہا، وہ تو خلافت کے لیے کام کر رہا ہے. تو مجھے بتاؤ پھر اس کو جو نہ ملے تو غلطی کس کی ہے؟ غلطی اس کی اپنی ہے. بھائی چکر سے نکل جائے نا، اس چکر سے نکل جائے، چھوڑ دے اللہ پہ، چھوڑ دے اللہ پہ، یہ کام ہمارا نہیں ہے. بھائی ذمہ داری والا کام ہے، ذمہ داری والا کام ہے. دنیا میں کوئی ذمہ داری لیتا ہے؟ ڈرتا ہے؟ بھائی یہ تو ایسا ہے کہ اگر کسی کو دیا جائے، یہ صحیح بات ہے، ہمارے ساتھی مفتی نعیم بخاری صاحب اس کو میں اجازت دے رہا تھا، وہ رو پڑے، چیخنے شروع ہو گیا، کہتے میں اس کے لیے نہیں آیا، میں اس کے لیے نہیں آیا. میں نے کہا آپ اس کے لیے نہیں آئے تھے تبھی تو مل رہا ہے. ہاں جی، تو یہ چیز میں کرتا ہوں، یہ واقعتاً اس قسم کی بات ہے کہ انسان اس سے ڈرے کہ کہیں ابھی گرفتار نہ کیا جاؤں. یہ تو گرفتاری ہے، ذمہ داری ہے. ہاں جی بھائی، یہ تو کیا ہے، مطلب اتنے سارے لوگوں کی ذمہ داری، کمال کی بات ہے، لینا کوئی معمولی بات ہے؟ خود انسان اپنی ذمہ داری نہیں لے سکتا. ہمارے مولانا حضرت گل صاحب رحمۃ اللہ علیہ یہی تو فرماتے تھے، نام شیخ علیہ رحمۃ اللہ علیہ کو، میں کہ میں اپنے آپ کو بھی سنبھال نہیں سکتا، دوسروں کو کیا سنبھالوں. ہاں جی، تو یہ تو ذمہ داری کی بات ہے. اس ذمہ داری کے لیے میں کمال کہ اللہ تعالیٰ مفت میں ہی سارا کچھ آپ کو دے کے ادھر سارا کچھ آپ کو، آپ کو اچھا نہیں لگتا؟ یہ کام آپ سے لے ہی نہ، بس اپنا محبوب بنا کے رکھے، اس سے زیادہ اور کیا ہو سکتا ہے؟ اس وجہ سے کبھی بھی ان چیزوں کی طرف نہیں آنا چاہیے، ان سوچوں کی طرف نہیں آنا چاہیے، ان باتوں کی طرف نہیں آنا چاہیے. ان باتوں، ان سوچوں کو شیطان کی طرف سے وسوسے سمجھو، یہ شیطانی وسوسے ہیں. اصل کام کیا ہے؟ میں نے الانسان بننا ہے. لقد خلقنا الانسان فی احسن تقویم. اس حضرت تانوی وہاں سے فرمایا کرتے، بھائی جو بزرگ بننے کے لیے آئے میرے پاس نہ آئے، میں بزرگ نہیں بنا تھا، میں بزرگ نہیں بنا. ہاں اگر کوئی انسان بننے کے لیے آئے، بالکل بسر و چشم، یہ کام میں کروں گا. کوئی انسان بننے کے لیے یہ کام میں کروں گا، لیکن کوئی بزرگ بننے کے لیے میرے پاس کی کوئی وہ نہیں ہے، وہ ہمارے پاس نہ آئے. بڑی منتیں کر کے لوگ بیعت کرتے تھے حضرت سے، اور شرطیں لگاتے تھے حضرت کہ یہ کرو گے تو پھر بیعت کروں گا، یہ کروں گے تو پھر بیعت کروں گا. آج اللہ جل شانہ ہم سب کو سمجھ عطا فرمائے. وہ آخر دعوانا الحمدللہ رب العالمین. بسم اللہ الرحمن الرحیم. حال ادامی نامہ بجواب عریضہ فدویہ بدین ارشاد واسد صادر ہوا کہ معمولات کے ساتھ حالات بھی لکھا کرو. ابتدا میں کچھ خواب کا حل لکھا گیا تھا، اب اس کا جواب میں کہ ہم تعبیر خواب سے مناسبت نہیں ہے، اس سبب سے کچھ حالات تحریر کرنے کی ضرورت نہیں ہوئی. فرمایا کیا حالات خوابی میں منحصر ہے؟ بیداری میں کچھ حالات نہیں ہوتے؟ کیا بیہودہ عذر ہے. مطلب یہ ہے کہ بعض لوگ خوابی ہوتے ہیں، میں ان کو خوابی کہتا ہوں، ہر وقت خوابی دیکھتے رہتے ہیں. بھائی ذرا تھوڑا سا جاگ بھی جاؤ، ہر وقت سوتے رہو گے. خواب کا مطلب تو سوتے، سونے کی چیز ہے خواب دے دو، وہ جاگنے کی چیز تو ہے نہیں. تو حضرت تانوی رحمۃ اللہ علیہ اس کے بارے میں ایک فکرہ فرمایا کرتے تھے نشبم نشب پرستم کی حدیث خواب گویم، نہ میں رات ہوں نہ رات کا پرستار ہوں، ہاں جی، کہ میں لوگوں کو خواب کی بات بتاؤں کہ حدیث خواب گویم من حمز آفتابم، میں تو سورج سے ہوں پورے کا پورا، وز آفتاب گویم اور سورج کی طرف سے باتیں کر رہا ہوں، یعنی دن کی باتیں کر رہا ہوں. تو یہ بات ہے کہ مطلب بعض لوگ خوابی ہوتے ہیں، وہ خوابوں کی باتیں کرتے ہیں، بھائی خوابوں کی باتوں سے نکل آؤ، تھوڑا سا جاگنے کی باتیں کرو. تو جاگنے میں انسان کو زیادہ حالات پیش آتے ہیں، خواب میں نیند میں زیادہ حالات پیش آتے ہیں. خواب تو کوئی کوئی نظر آتا ہے نا، کیا خیال ہے آپ لوگوں کو زندگی میں کتنے خواب نظر آئے ہوں گے؟ اول تو نظر توڑے آتے ہیں، اور اگر نظر آ بھی جائے تو یاد کتنے رہتے ہیں؟ تو یہ بات ہے. لیکن زندگی میں ہمارا نمازیں پڑھ رہے ہیں، روزے رکھ رہے ہیں، زکوٰۃ دے رہے ہیں، حج کر رہے ہیں، معاملات ہیں، معاشرت ہے، اخلاق ہیں، لوگوں کے ساتھ رابطے ہیں، حقوق ہیں، فرائض ہیں، یہ ساری باتیں کیا یہ حوال نہیں ہے؟ مثلاً زکوٰۃ نہیں دیا، یہ حال ہے. ٹھیک ہے، زکوٰۃ نہیں دیا، یہ کیا ہے؟ یہ حال ہے. نماز رہ گئی، حال ہے. روزہ میں غیبت ہو گئی، حال ہے. اکثر لوگ اچھائیوں کو حال سمجھتے ہیں کہ کوئی اچھا حال آ جائے تو پھر ہم شیخ کو لکھتے ہیں. بھائی کس بدلے کہ میں بزرگ ہوں؟ یہ بتانا ہے. ڈاکٹر کے پاس جب جاتے ہو تو کیا بتانے جاتے ہو؟ کہ میرے آنکھیں بھی ٹھیک ہیں، میرا دماغ بھی ٹھیک ہے، میرا دل بھی ٹھیک ہے، میرے ہاتھ بھی ٹھیک ہے، میرے پیر بھی ٹھیک ہے، میں باتیں بھی ٹھیک کر رہا ہوں، باتیں سن بھی صحیح رہا ہوں. ڈاکٹر صاحب کہ میرے پاس کیوں آیا ہو؟ میرے پاس کیوں آیا ہو؟ اچھا اچھا جی آتا گیا، میرے ناوت میں تکلیف ہے. کبھی ڈاکٹر کے ساتھ ایسے کیا ہے؟ ہاں جی. ڈاکٹر صاحب کے کیسے کہ ویسے اگر گیس ٹربل ہو جائے، سانس چڑھنے لگے، تو ڈاکٹر کے پاس جاتے جی دل کا مسئلہ ہے. وہ حال والی بات ابھی چل رہی تھی، تو اتفاق سے میرے نظر اپنے واٹس ایپ پر جو نا پڑی، تو اس میں موجود ہے کہ حضرت جی السلام علیکم، میں کراچی سے فلاں مخاطب ہوں، آپ کی ہدایت کے مطابق ایک ماہ تک لا الہ الا اللہ 200 دفعہ، لا الہ الا اللہ اور حق 400 دفعہ، اور اللہ 300 دفعہ روزانہ ذکر کر رہا ہوں. باقی روزانہ کی تحیات، معمولات و تسبیحات جاری ہیں. اس ماہ میں الحمدللہ تمام تسبیحات مکمل کی. آگے کے لیے کیا ہدایت ہیں؟ تو ابھی مجھے لکھا ہے کہ آپ نے حال بتانے کے متعلق جو درج کیا تھا، تو کیا مزید تفصیل درج کروں؟ ذکر بتایا کہ آپ نے اتنا ذکر دیا، میں نے یہ کر لیا، بس یہ حال ہے، اس کے علاوہ اور کوئی حال نہیں، دنیا میں کوئی حال نہیں ہوتا. اس نے میرے خیال میں اس پورے مہینے میں ذکر ہی کیا، کچھ تو آگے اس کے پاس ہے ہی نہیں. تو یہ ہے کنسیپٹ لوگوں کا، عموماً حال کے معنی معلوم نہیں ہے کہ حال ہے کیا چیز. خیر بہرحال یہ تو درمیان کی بات آ گئی. بسم اللہ الرحمن الرحیم ذکر کرتے، لا الہ الا اللہ، 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 لا الہ الا اللہ محمد رسول اللہ.
لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم حق 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 حق
اللهم صل على سيدنا مولانا الله 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا أفرغ علينا الصبر وثبت أقدامنا وانصرنا على القوم الكافرين ربنا لا تؤاخذنا إن نسينا أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملت على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار ربنا ما خلقت هذا الباطل سبحانك فقنا عذاب النار ربنا إنك من تدخل النار فقد أخزيته وما للظالمين من أنصار ربنا إننا سمعنا منادي ينادي للإيمان أن آمنوا بربكم فآمنا ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا الصبر وتوفنا مسلمين أنت ولينا فاغفر لنا وارحمنا وأنت خير الغافرين ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين فاطر السماوات والأرض أنت ولي في الدنيا والآخرة توفني مسلما وألحقني بالصالحين رب اجعلني مقيم الصلاة من ذريتي ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي والمؤمنين يوم يقوم الحساب رب ارحمهما كما ربيان صغيرا رب ادخلني مدخل صدق واخرجني مخرج صدق واجعل لي من لدنك سلطانا نصيرا ربنا آتنا من لدنك رحمة وهيئ لنا من أمرنا رشدا رب اشرح لي صدري ويسر لي أمري واهل عقدة من لساني يفقهوا قولي رب زدني علما أني مسني ضر أنت أرحم الراحمين رب لا تذرني فردا وأنت خير الوارثين رب أنزل لي مزرا مباركا وأنت خير المنزلين رب أعوذ بك من همزات الشياطين وأعوذ بك رب أن يحضرون ربنا آمنا فاغفر لنا وارحمنا وأنت خير الراحمين ربنا اصرف عنا عذاب جهنم إن عذابها كان غراما ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما رب أعوذني أن أشكر نعمتك التي أنعمت علي ولا والدي ولا مال سؤال ان ترضى وادخلني برحمتك في عبادك الصالحين رب اني لما انزلت لي من خير فقير رب انصرني على القوم المفسدين ربنا وسعت كل شيء رحمه وعلما فاغفر للذين تابوا واتبعوا سبيلك وقهم عذاب الجحيم ربنا ادخلهم جنات عدن التي وعدتهم ومن صلح من ابائهم وازواجهم وذرياتهم انك انت العزيز الحكيم وقهم السيئات ومن تق السيئات يوم الدين فقد رحمته وذلك هو الفوز العظيم واسل لي في ذريتي اني تبت اليك واني من المسلمين اني مغلوب فانتصر ربنا اغفر لنا واخوان الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غل للذين امنوا ربنا انك رؤوف رحيم ربنا عليك توكلنا واليك انبنا واليك المصير ربنا لا تجعلنا فتنه للذين كفروا واغفر لنا ربنا انك انت العزيز الحكيم ربنا اتم لنا نورنا واغفر لنا وانك على كل شيء قدير ربي اغفر لي ولمن والدي ولمن دخل بيتي مؤمنا والمؤمنه والمؤمنات اللهم اغسل الخطايا بماء الثلج والبرد ونقي قلبي من خطايا كما نقي الثوب الابيض ومن الدنس وبعد بيني وبين خطايا كما بعدت من المشرق والمغرب اللهم آتي نفسي تقواها وزكي أنت خير من زكاها أنت وليها مولاها إنا نسألك من خير ما أسألك من عبدك ونبيك محمد صلى الله عليه وسلم اللهم إنا نسألك عزائم مغفرتك ومنجيات أمرك والسلامة من كل إثم والغنيمة من كل بر والفوز بالجنة والنجاة من النار أسألك علما نافعا اللهم اغفر لي ذنوبي وخطئي يوم أحد يوم أمدي اللهم اغفر لي خطيئتي وجهلي وإسرافي في أمري وما أنت عالم مني اللهم اغفر لي جدي وهزلي اللهم صرف القلوب صرف قلوبنا لا تعذب اللهم اهدني وسددني اللهم إني أسألك الهدى والتقى والعفاف والغنى اللهم أصلح لي ديني الذي عصمة أمري وأصلح لي دنيا التي فيها معاشي وأصلح لي آخرة التي فيها معادي واجعل لي حياة زيادة في كل خير واجعل الموت راحة لي من كل شر اللهم اغفر لي وارحمني وعافني وارزقني اللهم اني اعوذ بك من الاجل والكسل والجبر والهرم والمغرم والمحسم ومن عذاب النار وفتنة النار وفتنة القبر وعذاب الفقر وعذاب القبر وشر فتنة الغنى وشر فتنة الفقر ومن شر فتنة المسيح الدجال ومن فتنة المحي والممات ومن القسوة والغفلة والإيلة والذلة والمسكنة والكفر والفسوق والشقاق والسمة والرياء ومن الصمم والبكم والجنون والجزام وسيء الإسقام وزرع الدين ومن الهم والحزن والبخل وغلبة الرجال ومن رد إلى عرض العمر وفتنة الدنيا من علم لا ينفع ومن قلب لا يخشى ومن نفس لا تشبع من دعوة لا يستجاب لها ربنا وتقبل هذه الدعوات فيك محمد أشرف علي وعبد واسع محمد مصطفى محمد علي ومحمد شفيع عبد الماجد مولانا محمد أشرف سليماني مولانا محمد زكريا وصوفي محمد إقبال المدني وسيد الإشاء وسيد تسليم حق وسيد تنزيم الحق رحمة الله عليهم وفيك وجميع المتعلقين وفيك أبائهم وأمهاتهم وجميع المؤمنين والمؤمنات وصلى الله تعالى سيد الكائنات وكل المخلوقات صلاة تسبق الآيات ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك التواب الرحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك يا أرحم الراحمين.